तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
चीन र नेपालको सम्बन्ध विवादास्पद भएको समयमा चिनिया विदेश मन्त्री वाङ यीले भर्खरै नेपालको भ्रमण गरेका छन्। शुक्रबार 3 दिने भ्रमणका लागि नेपाल आएका यीले त्योभन्दा अघि दक्षिण एसियाका विभिन्न देशको भ्रमण गरेका थिए। यस अवसरमा नेपाल र चीनले आर्थिक प्राविधिक विषय, सडक, कोभिड खोप लगायतका विभिन्न 9 सन्धिमा हस्ताक्षर गरेका छन्। यसै सन्दर्भमा नेपाल संवाददाता सेवा भट्टराईले नेपाल चीन सम्बन्ध विषयका जानकार अमिश मुलमीसँग बदलिदो नेपाल चीन सम्बन्धका बारेमा कुराकानी गर्नुभएको छ। प्रस्तुत छ सोही कुराकानीको यो अंश।
भर्खरै चीनको विदेश मन्त्री चाहिँ नेपालको भ्रमण सकेर फर्किनु भएको छ अनि यो भ्रमणको क्रममा नेपाल र चीनले धेरै सन्धिहरूमा पनि हस्ताक्षर गरेका छन्। यस्तो उहाँको भ्रमण र यी कदमहरूलाई चाहिँ कसरी हेर्नु भएको छ नेपाल चीनको सम्बन्धको सन्दर्भमा?
मलाई लाग्छ दुईटा कुरा छ है। एउटा चाहिँ वाङीको विजिट चाहिँ इट्स पार्ट अफ अ लार्जर साउथ एसियन विजिट होइन, तपाईँको पाकिस्तान, अफगानिस्तान, इन्डिया र नेपाल भयो। अर्कोमा चाहिँ नेपालमा आएर नेपालमा इन रिसेन्ट मन्थ्स भनौँ न चाइनाको पोजिसन, चाइनाको स्टेटमेन्ट्सहरू त्यो लिएर त्यसको कन्टेक्स्टमा पनि हेर्न पऱ्यो जस्तो लाग्छ होइन। अब फर्स्ट कन्टेक्स्टमा हेर्ने भने चाहिँ द लार्जर ओबियसली भनौँ न चाइना स्टार्टेड पुसिङ द चाइना इन्डिया प्लस वान कोअपरेसन मोडल इन साउथ एसिया वन्स अगेन। तपाईँमा चाइनाको बोर्डर डिस्प्युट विथ इन्डिया त्यसलाई कतिसम्म रिजल्भ गर्ने उसको प्रयास छ होइन, इन्डियाको कन्सर्न्सहरूलाई कतिसम्म उसले एड्रेस गर्न सक्छ, लट अफ इट विल डिपेन्ड अपन द्याट एज इन्डिया हेज अलरेडी सेड होइन। किनभने 2020 पहिलाको जस्तो स्टेटसको अहिले छैन, अहिले त्यो नयाँ स्टेटसकोमा कसरी अगाडि रिलेसन बढ्न सक्छ भनेपछि इन्डियाले त्यो क्लियर भनिसकेको छ। अनि अर्को कुरा चाहिँ नेपालमा प्राइमरली तपाईँको चाइना हेज अपियर टु बी अ ग्लोबल पावर इन युएसले एमसिसीको बारेमा बोलिराख्नु पर्दा चाइनाले पनि बोल्ने होइन, चाइनाले आफ्नो त्यो फरेन मिनिस्ट्रीको स्पोक्स पर्सनबाट एउटा खालि नेगेटिभ भ्यू अफ एमसिसी एउटा जेनेरेट गर्ने त्यस्तो खालि लिएर अभियसली नेपालमा कन्सर्न्सहरू भइरहेको थियो। सो वाङी आउनु भएर एक हिसाबले नम्बर वान टु टेस्ट द पोलिटिकल वाटर्स इन नेपाल होइन, वाट इज द सिचुएसन पोस्ट एमसिसी अनि चाइनाको कन्सर्न्सहरू कतिसम्म एड्रेस भएको छ कि छैन, द्याट इज नम्बर वान। सेकेन्ड इज अभियसली अब डिआरआईको कार्यान्वयनलाई कसरी अगाडि बढाउने होइन, डिआरआईको इम्प्लिमेन्टेसन कसरी अगाडि बढ्न सक्छ त्यो एउटा पनि अर्को एउटा एक्सप्लोरेसन भयो जसमा मलाई लाग्छ त्यति सक्सेसफुल हुन सकेन। अन्त थर्ड इज अभियसली नेपालको आफ्नै कन्सर्न्सहरू छ रिगार्डिङ द बोर्डर क्लोजर, रिगार्डिङ द ट्रेडको इस्युजहरू ओभर द ल्यान्ड बोर्डर्स, नेपाली स्टुडेन्ट्सहरू फर्किनु पर्यो चाइनामा होइन, यो इस्युजहरूलाई चाइनाले कतिसम्म एड्रेस गर्न सक्छ भन्ने कुराहरू जस्तो लाग्छ कि मलाई चाहिँ
यो कुराहरू चाहिँ कसरी अगाडि बढ्यो जस्तो लाग्छ। जस्तै अब तपाईँले चाइनाको नेपालमा आफ्नै कन्सर्नहरू छ भनेर भन्नुभयो होइन, वाङ यीको भ्रमणले चाहिँ त्यो इन्ट्रेस्टहरू कतिको अगाडि बढायो जस्तो लाग्छ?
चाइनाको प्राइमरी इन्ट्रेस्ट एउटा चाहिँ सेक्युरिटी नै हो होइन, किनभने नेपालको जुन हिमालयन बोर्डर छ एक हिसाबले चाइनाले त्यसलाई पोरस पनि मान्छ अनि देन टिबेट हेज अलवेज बिन अ मेजर कन्सर्न इन द न्यू ग्लोबल अर्डरमा चाहिँ चाइना हेज बिन पर्सिभिङ कि अमेरिकाले एउटा इन्सर्कलमेन्टको पोलिसी लिएको छ नट जस्ट इन इन्डो पेसिफिक बट अल्सो इन साउथ एसिया होइन, अन्त एमसिसी इज पार्ट अफ द्याट इन्सर्कलमेन्ट प्रोग्राम जस्तो बेजिङले फिल गरेको जस्तो लाग्यो। त्यो राजनैतिक हिसाबले के रहेछ त सिनारियो इन नेपाल होइन, त्यो पनि एउटा छ। तर अदर थिङ अभियसली बिआरआई किन अगाडि बढ्न सकेन भन्ने एउटा कुरा जुन प्रश्न आइरहेको छ होइन, बिआरआईसँग लिएर नेपालले हेज बिन कन्सिस्टेन्टली मेन्टेनिङ द्याट हामीलाई प्रेफरेबली ग्रान्ट चाहिएको छ, इभन इफ इट्स लोन्स इट हेज टु बी एन अ मच मोर फेभरेबल रेट than is currently होइन। अनि यस्तो इस्युजहरू आइरहेको बेलामा चाहिँ अब बिआरआई कसरी अगाडि बढाउने भन्ने पनि एउटा कन्सर्न छन् त छ नि त।
अब नेपालको आफ्नै इस्युजहरू छन् भन्ने पनि अघि हामीले कुरा गऱ्यौँ, जस्तै अब नेपालको बोर्डरहरू क्लोज छन् महामारीपछि, नेपालको विद्यार्थीहरू फिर्ता जानु पर्यो, अब त्यो सँगसँगै अरू इस्युजहरू पनि यो बिचमा चाहिँ आएको थिए, जस्तै कि चीनसँग सीमाको विवाद पनि भएको थियो होइन। अब वाङीको भ्रमणले चाहिँ यी समस्याहरू सुझाउनमा चाहिँ कतिको मद्दत गर्यो जस्तो लाग्छ?
हाई लेभल डिप्लोमेसीमा एउटा चाहिँ त्यस्तो भिजिट भएपछि एक हिसाबले एउटा आफ्नो त्यो क्ल्यारिफिकेसन्स त हुँदै हुन्छ, बोथ साइडको पोजिसन्स पनि आफ्नो त्यो पुट फोर्थ हुन्छ होइन। फर्स्ट हाई लेभल भिजिट, आफ्टर सी जिनपिङकै भिजिट, चाइनाले चाहिँ एक हिसाबले नेपालको कन्सर्न्सहरूलाई एड्रेस गर्न खोजेको देख्नु सक्नु पर्यो कि द फ्याक्ट इज हाम्रो 2006 एउटा जुन बााउन्ड्री मेकानिजम बस्नुपर्ने हो त्यो बसेको छैन. जुन यो 2 बाट क्लोजर भएको छ त्यसले हाम्रो ट्रेडलाई त बेसरी नै अफेक्टै गरेको छ होइन, त्यो पनि आफ्नो हाम्रो एड्रेस गर्नु सक्नु पऱ्यो. बट बियोन्ड द्याट अल्सो अब हाम्रो जुन हिमालयन भेगका बासिन्दाहरू जुन छन् होइन, हु आर वर्किङ इन चाइना, हु आर सिक्योरिङ, हु आर गेटिङ सप्लाइज फ्रम चाइना, फुड सप्लाइजदेखि लिएर अरू सप्लाइजहरू भनौँ न ताक्लाकोटदेखि लिएर अरू डिस्ट्रिब्युटिन टाउन सिटिज अक्रस द बोर्डर, त्यो पनि अहिले डिस्टर्ब भएको छ. सो त्यो डिस्ट्रप्सनले पनि अलिकति क्लियर त गर्नु सक्नु पऱ्यो नि त.
चिन चाहिँ आजकल नेपालको मुद्दाहरूमा चाहिँ अलिक बढी नै हस्तक्षेप गरिरहेको हो कि भन्ने हाम्रो चिन्ता बढिरहेको छ. जस्तो बिचमा राजदूतले आएर कम्युनिस्ट पार्टीहरू मिल्ने हो कि भन्ने जस्तो कुरा गर्नुभएको, र अहिले भर्खरै पनि एमसिसीको बारेमा चाहिँ चिनबाट एउटा आधिकारिक खालको धारणा आएको, यो कुराहरूले चाहिँ यो कुराहरू कतिको चिन्ता मान्नुपर्ने कुरा हो जस्तो लाग्छ.
हाम्रो इन्टर्नल अफेयर्समा एक्सटर्नल पावर्सहरूको हस्तक्षेप भनेको आफैमा एउटा चिन्ताको विषय हो. त्यो चाहिँ इट डजन्ट म्याटर वेदर इट्स चाइना, वेदर इट्स इन्डिया, अर वेदर इट्स युएस. त अर्को कुरा के छ भने चाहिँ चाइनाले यसरी ओपनली आएर होइन कम्युनिस्ट पार्टीहरू सँगै हुनु पऱ्यो, एमसिसीको विरुद्ध स्टेटमेन्टहरू निकाल्ने भने चाहिँ त्यसले पनि दुईवटा कुरा दर्शाउँछ. एउटा चाहिँ चाइना इज अ लट मोर असर्टिभ अनि कन्फिडेन्ट अफ इट्स पोजिसन इन नेपाल. त्यस्तो त्यस्तो खाले स्टेटमेन्ट्सहरू यसले निकाल्न सक्छ, चाइना बेजिङले भन्न सक्छ विदाउट एनी सर्ट अफ पोलिटिकल लेट्स से फल ब्याक इन द कन्ट्री. द सेकेन्ड इज चाइनाले कम्युनिस्ट पार्टीहरूको जुन प्रेफरेन्स देखाएको छ फेरि एउटा के देखाएको छ भने चाहिँ अहिले वाङ्गीको स्टेटमेन्टमा पनि एउटा पार्ट के छ भने चाइना इज ओपन टु अल पार्टिज एन्ड अल फ्याक्सन्स भनेर भन्छ. तर कम्युनिस्ट प्रेफरेन्स देखेको भनेको त स्योरली त्यो ओपनली नै देखिन्छ. नयाँ नयाँ कुरा पनि होइन, तपाईँको एनसिपी फर्म हुने बेलामा पनि चाइनिजहरूले त्यो इन्करेज गरेकै हो भनेर त्यो प्रचण्डजीले पनि भन्नुभएकै छ होइन. एन्ड देन आफ्टर द्याट तपाईँको सिसिपी र एनसिपीको फर्मल टाइप्स भएको छ, तपाईँको सी जिनपिङ थटमा आफ्नो क्याडेटहरूलाई ट्रेन गर्ने भएको छ. यो इस्युले चाहिँ एउटा एउटा के देखाउँछ भने चाहिँ यु नेपाल्स कम्युनिस्ट अल्सो वन्ट टु इमिटेट चाइनाज कम्युनिस्ट होइन. त्यसले एउटा प्रश्न त्यो फर्स्ट प्रश्न भयो नेपाली प्रजातन्त्रको बारेमा के भन्छ त्यो. त्यसमा एउटा अर्को प्रश्न के जोडिन्छ भने चाहिँ यदि कुनै अर्को पार्टीले कुनै अर्को राजनीतिक संस्थाले त्यस्तो एसोसिएसन फर्मल एसोसिएसन अरू कुनै पार्टी अथवा लेट्स से इन्डियाको कङ्ग्रेस अथवा इन्डियाको भाजपासँग गरेको भए त्यसले जनता नेपाली जनताले कसरी लिन्थ्यो त, नेपाली पोलिटिकल डिस्कोर्समा कसरी हेरिन्थ्यो. यो जुन हिसाबले चाइनाले आफ्नो पोलिटिकल इन्भल्भमेन्ट देखाइराखेको छ त्यो एउटा कन्फिडेन्स पनि छ, आफ्नो सर्टिफिकेट्स पनि देखिन्छ, ग्लोबल पावर भएको त्यो पनि आइन्छ, मोर कम्फर्टेबल इन नेपाल त्यो पनि देखिन्छ, अनि अर्को प्रेफरेन्स पनि देखिन्छ. बट एट द सेम टाइम डेमोक्रेसीको एउटा के फेसिनेटिङ त्यो हुन्छ भने चाहिँ तपाईँ जति एउटा डेमोक्रेसीमा जति एक्टिभ हुनु खोज्नु भयो भने होइन, तपाईँ इन्डियादेखि लिएर अमेरिकादेखि लिएर इभन चाइनामा हो होइन, जति एक्टिभ हुनु खोज्नु भयो त्यति नै तपाईँको क्रिटिसिजम अथवा क्रिटिक आउनु सक्छ कि. 5 अथवा 10 अगाडि चिनलाई हेर्ने लेन्स र अहिले चिनलाई हेर्ने लेन्समा धेरै फरक छ नि. पहिलाको हाम्रो चिनको धारणा थियो नि जस्तै कि एउटा असल छिमेकी हो जसले नेपालको आन्तरिक मामलामा केही हस्तक्षेप गर्दैन भन्ने त्यो धारणा मलाई लाग्छ चाहिँ अहिले इरोड भइरहेको छ.
चिन मात्रै होइन अब विश्वका थुप्रै अब सुपर पावरहरू चाहिँ नेपालमा सक्रिय छन्, नेपाल आफै भारत र चिनको बिचमा एउटा चपेटामा जस्तो छ. त्यसमाथि अब नेपालले अब चिन र अमेरिकालाई कसरी सन्तुलनमा राख्ने भन्ने पनि सोच्नुपर्ने जस्तो देखियो पछिल्लो परिस्थिति अनुसार. यस्तो अवस्थामा चाहिँ नेपाल जस्तो सानो देश जसको चाहिँ कुनै अब एउटा सफ्ट पावर मात्रै छ, अब उनीहरूसँग तुलना गर्ने खालको एउटा शक्ति छैन, नेपालले चाहिँ कसरी सन्तुलन बनाइराख्नुपर्छ जस्तो लाग्छ.
जुन हाम्रो नन अलाइनमेन्टको पोलिसी छ त्यो नन अलाइनमेन्टको पोलिसीलाई हामीले बुझ्नु सक्नु पर्यो. जुन हामीले आफ्नो इन्साइन गरेर राखेको छौँ फरेन पोलिसीलाई त्यसलाई हामीले राम्ररी डिफाइन गर्नु सक्नु पर्यो. अर्को कुरा चाहिँ जबसम्म हाम्रो फरेन पोलिसी होइन हाम्रो भनौँ न विदेश नीति एउटा राजनीतिक हिसाबले हेरिन्छ होइन, इट इज पोलिटिकल पोलिटिसियन नेता आउनुभयो भने चाहिँ एकतर्फ ढल्किने अथवा अर्को आउनुभयो भने अर्कोतर्फ ढल्किने, यस्तो खाले जुन यो पोलिटिकल हिसाबले फरेन पोलिसी अगाडि बढ्छ त्यो चाहिँ हुनु हुन्न होइन. फरेन पोलिसीमा एउटा कन्टिन्युटी आउनु पऱ्यो, फरेन पोलिसीलाई एउटा नन पोलिटिकल लेन्स नन पोलिटिकल रिलेसनसिपको हिसाबले पनि हेर्नु पऱ्यो. जुन सपिङ इज डिप्लोमेसी भनेर पनि कति कमेन्टेटरहरूले जुन भन्छ होइन, त्योभन्दा बाहिर हामी जान सक्छौँ कि सक्दैनौँ? अरू अरू कन्ट्रिजहरूसँग कुरा गर्ने बेलामा खालि ग्रान्ट एड लोन्स यस्तोको मात्रै कुरा गर्ने कि हामीले इन्भेस्टमेन्टको कुरा गर्ने? हामीले आफ्नो छिमेकीहरूलाई उनीहरूको जुन सिक्योरिटी इन्ट्रेस्टहरू छ त्यसमा अस्योर गर्न सक्नु पर्यो, यो सबै कुराहरू आउँछ कि?
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।